येशु त्यहाँबाट जानुभयो र आफ्नै नगरमा आउनुभयो अनि चेलाहरूले उहाँलाई पछ्याए। जब विश्राम दिन आयो उहाँले सभाघरमा सिकाउनु भयो। उहाँको शिक्षा सुन्ने धेरैजना छक्क परे। तिनीहरूले भने, यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको बुद्धि कस्तो रहेछ? यिनका हातले गरेका यी अचम्मका कामहरू कस्ता हुन्? के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका छोरा अनि याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र? अनि तिनीहरू येशुदेखि क्रुद्ध भए। येशुले तिनीहरूलाई भन्नुभयो, अगमवक्तालाई आफ्नै जन्मस्थल, आफ्नै नातेदार र आफ्नै घर परिवारमा बाहेक अन्त कहीँ अनादर गरिँदैन। केही बिरामी मानिसहरूमाथि हात राखेर निको बनाउनु बाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नु भएन। तिनीहरूको अविश्वासले उहाँलाई अचम्मित तुल्यायो अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो। उहाँले 12 जनालाई आफू कहाँ बोलाउनु भयो र 2-2 जना गरी तिनीहरूलाई पठाउन थाल्नुभयो अनि उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो, यात्रामा एउटा लौरो बाहेक रोटी, थैली र पटुकामा पैसा नबोक, जुत्ता लगाओ तर फाल्तु दौरा नबोक। उहाँले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरू कुनै घरमा पस्छौ त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन वा त्यहाँका मानिसहरूले तिमीहरूको कुरा सुनेनन् भने त्यो ठाउँ छोड र तिनीहरूको विरुद्ध गवाहीको रूपमा तिमीहरूका पैतलाको धुलो टकटकाइदियो। तिनीहरू त्यहाँबाट निस्केर गए अनि मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे। तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरेर निको पारे। हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो। केहीले भनिरहेका थिए, बप्तिस्मा दिने योहन्ना मृत्युबाट जीवित भई उठेका छन्, त्यसैले यी आश्चर्यकर्महरू यिनीद्वारा हुँदैछन्। अरूहरूले भने, यिनी एलिया हुन्। अझ अरूहरूले भने, यिनी प्राचीन समयका अगमवक्ताहरूमध्ये एक हुन्। तर जब हेरोदले यो सुने, तिनले भने, योहन्ना जसको मैले टाउको काट्न लगाएको थिएँ तिनी जीवित भई उठेछन्। हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासको कारण योहन्नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए, किनभने हेरोदले हेरोदियासलाई विवाह गरेका थिए। योहन्नाले हेरोदलाई भनेका थिए, आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तपाईँको लागि न्यायसङ्गत छैन। तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन् तर सकेकी थिएनन्, किनभने हेरोद योहन्नासित डराउँथे। तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो अनि हेरोदले उनलाई सुरक्षित राखे। तिनको प्रचार सुन्दा हेरोद अशान्त हुन्थे तरै पनि खुसीसाथ सुन्थे। त्यसपछि एउटा उपयुक्त मौका मिल्यो। हेरोदले तिनको जन्मदिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालिलका अगुवाहरूलाई भोज दिए। हेरोदियासकी छोरी आफै आइन् र तिनीहरूको लागि नाचिन्। अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रसन्न तुल्याइन्। राजाले ठिटलाई भने, तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु। तिनले शपथ खाएर भने, तिमीले मसित जे माग्छौ म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु। तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, म उहाँसित के मागौं? हेरोदियसले भनिन्, बप्तिस्मा दिने योहन्नाको शिर। तिनी तुरुन्तै राजा कहाँ आइन् र यसो भन्दै मागिन्, मलाई झट्टै बप्तिस्मा दिने योहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु। राजा निकै दुखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्ती इन्कार गर्न सकेनन्। त्यसैले राजाले आफ्ना रक्षकहरूमध्ये एकजना सिपाहीलाई योहन्नाको शिर ल्याउने आदेश दिएर पठाए। सिपाही गएर झ्यालखानामा उनको टाउको काटे। सिपाहीले थालमा उनको टाउको ल्याए र ती ठिटीलाई दिए र ती ठिटीले आफ्नी आमालाई दिइन्। त्यो सुनेर योहन्नाका चेलाहरू आए र उनको शव लगेर चिहानमा राखे। प्रेरितहरू येशूको वरिपरि भेला भए र तिनीहरूले गरेका र सिकाएका सबै कुराबारे उहाँलाई बताए। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै एकान्त स्थानमा आऊ र केही समय आराम गर, किनभने धेरैजना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाने समय पनि थिएन। त्यसैले उहाँहरू ढुङ्गा चढेर एकान्त स्थानतिर जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने। तिनीहरू सबै सहरहरूबाट दौडेर उहाँहरू भन्दा अघि नै त्यस ठाउँमा पुगे। जब उहाँहरू समुद्र किनारमा आउनुभयो, उहाँले ठूलो भिड देख्नुभयो र तिनीहरूलाई टिठ्याउनु भयो, किनकि उनीहरू गोठाला बिनाका भेटाहरू जस्तै थिए। त्यसैले उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो। जब दिन ढल्किसक्यो, उहाँका चेलाहरू उहाँ कहाँ आएर भने, यो उधाड स्थान हो र दिन ढल्किसकेको छ, उनीहरूलाई बिदा गरिदिनुहोस् ताकि उनीहरू वरिपरिका ठाउँहरूमा र गाउँहरूतिर गएर आआफ्ना निम्ति केही खानेकुराहरू किन्न सकुन्। तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूले नै उनीहरूलाई केही खान देऊ। तिनीहरूले उहाँलाई भने, के हामी 200 दिनार बराबरको रोटी किन्न जाऊ र उनीहरूलाई खान देऊ? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्, जाओ र हेर। जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, 5 रोटी र 2 माछा छन्। उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो। उनीहरू 150 समूह समूहमा बसे। उहाँले 5 रोटी र 2 माछा लिनुभयो। माथि स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटी भाँच्नुभयो अनि भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो अनि उहाँले 2 माछा पनि सबैजनालाई बाँडिदिनुभयो। तिनीहरू सबैले खाए र तृप्त भए। तिनीहरूले 12 डालाभरि रोटीका टुक्राहरू बटुले र माछाका टुक्राहरू पनि बटुले। त्यहाँ रोटी खानेहरू 5,000 थिए। यसो आफैले भिडलाई बिदा गरुन्जेल आफ्ना चेलाहरूलाई तुरुन्तै ढुङ्गामा चढेर उहाँभन्दा अघि पारीपट्टि बेतसेदातिर जान लगाउनु भयो। तिनीहरूलाई बिदा गरिसक्नु भएपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो। साँझ पर्यो र अब डुङ्गा समुद्रको बिचमा थियो र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो। तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो किनभने बतास उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। बिहान 3 समुद्रमाथि हिँडेर उहाँ तिनीहरू कहाँ आउनुभयो र तिनीहरूलाई उछिन्न चाहनुभयो। तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे उहाँ भूत हुनुहुन्थ्यो भनेर तिनीहरू चिच्याए किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, ढाडस गर, मै हुँ, नडर आओ। उहाँ तिनीहरूसँगै ढुङ्गामा चढ्नुभयो र बतास चल्न छोड्यो। तिनीहरू पूर्ण रूपमा अचम्मित भए किनभने तिनीहरूले रोटीको बारेमा बुझेका थिएनन्। बरु तिनीहरूका हृदय कठोर पारिएको थियो। जब उहाँहरूले समुद्र पार गर्नुभयो उहाँहरू गणेशरेतको भूमिमा आइपुग्नुभयो अनि ढुङ्गालाई त्यहीँ अड्याउनु भयो। जब उहाँहरू ढुङ्गाबाट ओर्नु भयो मानिसहरूले उहाँलाई तुरुन्तै चिने। तिनीहरू वरपरका सबै क्षेत्रमा दगुरी गए र उहाँ जहाँ जहाँ हुनुहुन्छ भनी सुने। त्यहाँ त्यहाँ तिनीहरूले बिरामीहरूलाई ओछ्यानसँगै उहाँ कहाँ ल्याउन थाले। जहाँ जहाँ उहाँ गाउँहरूमा शहरहरूमा वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजारहरूमा राख्थे र उनीहरूले उहाँको वस्त्रको एक छेउ मात्र छुन पाऊँ भनी उहाँलाई विन्ती गरे र जतिले छोए तिनीहरू सबै निको भए।